अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
प्रदेश पाँचले आज मुख्यमन्त्री पाउँदै सभामुखमा माओवादी केन्द्रका पूर्ण बहादुर घरती निर्विरोध चयन। प्रदेश सातमा संसदीय दलका नेता नबन्दा सरकार गठनमा ढिलाइ।
बाँकी निकुञ्जले ढुङ्गा रोक्दा स्थानीय तहको आयोजना प्रभावित। सामुदायिक वन मासेर कबडहल बनाउन थालेको बर्दियामा छानबिन सुरु।
नेपालगञ्ज नाकामा अव्यवस्थित सुरक्षा औचित्यहीन चेक जाँच। कालीकोटको सिसी र सिमी र फापर काठमाडौँ जाँदै।
र नेपालगञ्जमा हुन लागेको प्रधानमन्त्री कप महिला भलिबलको तयारी पुरा। धनगढीमा पहिलो पटक पिएम कप क्रिकेट हुने।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि।
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पछि।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा। विशेषताहरू: न्यूनतम मौजदात्रु 1,00,000, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा, प्रदेश नम्बर 5 ले आज मुख्यमन्त्री पाउँदैछ। अस्ति नै उम्मेदवारी दर्ता भइसकेको छ। सभामुखमा माओवादी केन्द्रका पूर्णबहादुर घरती निर्विरोध चयन हुनुभएको खबर रहेको छ। 5 नम्बर प्रदेश सभाको सभामुखमा पूर्णबहादुर घरतीको एकल उम्मेदवारी परेकाले निर्विरोध हुनुभएको छ। प्रदेश सभा सचिवालयले घरतीको एकल उम्मेदवारी परेको जानकारी दिए पनि निर्विरोध भएको घोषणा गरेको छैन। आज दिउँसो 1 बजे सभामुखको निर्वाचनका लागि बोलाइएको प्रदेशसभा बैठकमा सभामुख निर्विरोध भएको घोषणा हुनेछ। माओवादी केन्द्र प्रदेश 5 संयोजक घरती पूर्व रुकुम खाका सांसद हुनुहुन्छ। 5 नम्बर प्रदेशमा एमाले र माओवादी बीच भएको सत्ता साझेदारी अन्तर्गत मुख्यमन्त्री एमाले र सभामुख माओवादीबाट बन्ने सहमति अन्तर्गत माओवादी केन्द्रले घरतीलाई सभामुखको उम्मेद्वार बनाएको थियो। दिउँसो 1 बजे सभामुखको चयन भएको घोषणापछि अपराह्न 5 बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। यस्तै एमाले नेता शङ्कर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न बहुमत संसदको हस्ताक्षर सहितको पत्र वाम गठबन्धनले आइतबार नै प्रदेश प्रमुखलाई बुझाइसकेको छ। सभामुख चयन भएपछि प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्री नियुक्ति गर्ने तयारी गर्नुभएको छ। सभामुख चयन भएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नुहुनेछ, प्रदेश प्रमुखको सचिवालय स्रोतले जनाएको छ। मुख्यमन्त्रीको शपथ भोलि 2:30 बजे सडक डिभिजन कार्यालय अतिथि गृहमा परिसरमा हुनेछ। सडक डिभिजन कार्यालयको अतिथि गृहलाई अहिले प्रदेश प्रमुखको निवासको रूपमा प्रयोग गरिएको छ। आजको नागरिकमा शेरबहादुर केसीले खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 7 माओवादी केन्द्रले त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने टुङ्गो लगाएको 1.5 साता भइसकेको छ। वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रबीच बाँडफाँडमा प्रदेश 7 दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रको भागमा मुख्यमन्त्री परेको हो। यस प्रदेशको सबैभन्दा ठूलो दल एमाले अहिलेसम्म संसदीय दलको नेता छानी नसकेको र दुई दलबीच मन्त्रालय बाँडफाँडका विषयमा पनि सहमति भइ नसकेकाले मुख्यमन्त्री र सरकार बनाउन ढिलाइ भएको छ। मुख्यमन्त्री र सरकार बनाउन ढिलाइ भइरहेका बेला प्रदेश 7 प्रमुख मोहनराज मल्लले आज बिहान सरकार गठनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ। दिलबहादुर छत्यालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
स्थानीय तहले विकास निर्माणको काम अघि बढाउन खोज्दा निकुञ्ज बाधक बनेको छ। बजेट विनियोजन भई निर्माण प्रक्रियामा गएका योजना अघि बढाउँदा समेत आवश्यक सामग्री व्यवस्थापनका लागि बाँकी राष्ट्रिय निकुञ्ज रोकावट बनेको हो। वर्षिनी बाढीले हैरान पारेपछि राप्ती सुनारी गाउँपालिकाले बाढी रोकथाम र नागरिकको जमिन सुरक्षाका लागि भन्दै तटबन्ध निर्माणका लागि उपभोक्ता समिति गठन गरिसकेको छ। तटबन्ध निर्माणमा आवश्यक ढुङ्गा नपाउँदा राप्ती सुनारी गाउँपालिकाभित्र लागू भएका कतिपय योजनाका काम अघि बढाउन समस्या देखिएको छ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बाहिर रहेका गाउँमा तटबन्ध निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा नपाउँदा काम अघि बढ्न गाह्रो भइरहेको उपभोक्ता समितिले बताएको छ। तटबन्ध निर्माणका लागि चाहिने ढुङ्गा मध्यवर्ती क्षेत्रका खोलामा भएको र निकुञ्ज बाधक बनेको छ, जसले गर्दा मध्यवर्ती क्षेत्र बाहिरका विकास निर्माणका योजना प्रभावित हुन पुगेको समितिका पदाधिकारीहरूको गुनासो छ। राप्ती सुनारी गाउँपालिका वडा नम्बर 9 ढकेरीस्थित गेरुवा नालामा तटबन्ध निर्माणमा आवश्यक ढुङ्गा नपाउँदा एक महिनादेखि काम रोकिएको उपभोक्ता समितिका सचिव चेतबहादुर ओलीले बताउनुभयो। अन्नपूर्ण पोस्टमा गोविन्द देवकोटाले खबर लेख्नु भएको छ।
नागरिक सुरक्षाको लागि जिम्मेवार तहका सुरक्षा अङ्गहरू नागरिक सुरक्षाप्रति संवेदनशील नरहेको पाइएको छ। बाँके भारतीय सिमानासँग जोडिएको जिल्ला हो। दिनौ सयौं नागरिकहरू रूपैडिहा र नेपालगञ्ज नाकाबाट आवागमन गर्छन्। खुला सिमाना भए पनि भारतीय सुरक्षा अधिकारीले सीमा क्षेत्रको सबै विवरण राख्ने गरेका छन्। रूपैडिहाबाट नेपालगञ्ज आउने क्रममा नाका प्रवेश लगतै इलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी राजस्व तथा भन्सार सुरक्षा गुल्माका अधिकारी सुरक्षाकर्मीहरूले चेक जाँचबाट शास्ति खेप्नुपर्छ। त्यहाँबाट नेपालगञ्जतर्फ अघि बढेपछि पुरानो भन्सार कार्यालय अगाडि नेपाल प्रहरी सशस्त्र प्रहरीको सघन चेक जाँच छ। केही अगाडि बढेपछि सीमा प्रहरी चौकी जयसपुर र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय महेन्द्रनगरको टोली संयुक्त रूपमा चौलिका चौकमा चेक जाँच अघि बढाउँछ। त्यसपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य अकस्मात हुने प्रहरी गस्तीका सुरक्षा अधिकारीहरूले नेपालगञ्ज रूपैडिया नाकामा सक्रियता देखाउँछन्। अव्यवस्थित सुरक्षा विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
वनभित्र बनाइएका संरचना हटाउने अभियान चलिरहेका बेला सामुदायिक वन मासेरा निर्माण गर्न लागि बहुद्देश्यीय कवर हलको शिलान्यास गरिएको छ। बर्दिया बाँसगढी 4 जनचेतना सामुदायिक वनको 5 क्षेत्रफल कवर हलका लागि फडानी गरिएको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले त्यसको शिलान्यास गर्नुभएको हो। अहिले निर्माण विवादमा परेको छ। इलाका वन बाँसगढीका सहायक वन अधिकृत सुरेन्द्र प्रसाद चौधरीले अनुमति बिना रुख कटान गरेको भन्दै उपभोक्ता समिति र नगरपालिकासित स्पष्टीकरण माग्नु भएको छ। नगरपालिकाका मेयर शालिकराम अधिकारीले भने वन क्षेत्रभित्रको फुटबल मैदान मात्र प्रयोग गरेको दावी गर्नुभएको छ। आजको कान्तिपुरमा खबर छापिएको छ।
नेपाल खाद्य संस्थान कालीकोटले जिल्लामा उत्पादित सिमी र फापर खरिद गरी जिल्ला बाहिर पठाउने गरेको छ। 4 यता नियमित रूपमा सिमी र फापर खरिद गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कालीकोटले यस वर्ष पनि सिमी र फापर खरिद गरी जिल्ला बाहिर पठाएको हो। नेपाल खाद्य संस्थान शाखा कालीकोटका प्रमुख झक्कु प्रसाद आचार्यले नेपाल सरकारको नीति अनुसार जिल्लाका स्थानीय कृषकको हित प्रबन्धनका लागि खाद्य वस्तु खरिद गर्न लागेको बताउनुभयो। उहाँले यस वर्ष सिमी 100 क्विन्टल र फापर 30 किलोग्राम खरिद गरिने बताउनुभयो। विष्णु प्रसाद नेउपानेले कान्तिपुरमा खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 7 धनगढी विमानस्थलमा जापान सहयोग नियोग जाइकाले जडान गर्न लागेको भिओआर डिएमई उपकरण अबको नोभेम्बर 2018 जडान गरिसक्ने गरी तयारी थालिएको छ। कम भिजिबिलिटीमा पनि उडान गर्न सहयोग गर्ने यन्त्र भिओआर डिएमई जडानका लागि नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जीव सिंह कडायतको नेतृत्वमा जाइकाबाट उपकरण जडानको अनुमति पाएको एनएसी कर्पोरेसनका 3 इन्जिनियरको टोली धनगढी पुगेको छ। नागरिक उड्डयन प्राधिकरणले अबको 8 धनगढी विमानस्थलमा भिओआर डिएमई जडानका लागि तयारी थालेको उपनिर्देशक कठायतले जानकारी दिनुभयो। अन्नपूर्ण पोस्टमा शिवराज भट्टले खबर लेख्नु भएको छ।
सुदूरपश्चिमको पहिलो सरकारी जलविद्युत आयोजना चमेलियाले थप 30 मेगावाटको क्यास डेक आयोजना निर्माण गर्ने भएको छ। चमिलियाको विद्युत गृहको पानी निष्कासन हुने स्थान टेलरनेसदेखि 3 किलोमिटर तल रहेको कर्कले भन्ने स्थानमा 30 मेगावटकै अर्को आयोजना निर्माणका लागि पहल थालिएको चमिलिया जलविद्युत आयोजनाका प्रमुख अजय दाहालले बताउनुभयो। क्यास्ट्रिक आयोजनाको अध्ययन हाल विद्युत विकास विभागले गरिरहेको छ। चमिलिया निर्माण गर्दा प्रयोग भएकै भौतिक पूर्वाधारको प्रयोग गरी आयोजनाले थप विद्युत उत्पादन गर्न पहल गरेको हो। नयाँ पत्रिका दैनिकमा उमेश पौडेलले खबर लेख्नु भएको छ।
बाँके राप्ती सुरारी गाउँपालिका 9 ढकेरी बच्चापुर स्थित झुलिङ्गे पुल नजिक खोलामा तटबन्ध निर्माण गर्न 1.5 महिना अघि उपभोक्ता समिति गठन भयो। समितिले 2 महिनाभित्र योजना सम्पन्न गर्नका लागि सम्झौता गरेको 1 महिना बितिसकेको छ। अहिलेसम्म उपभोक्ता समितिले कामको कुनै सुरसार गरेको छैन। तटबन्ध निर्माणका लागि गाउँपालिकाले चालु वर्षमा 10 लाख रुपियाँ विनियोजन गरेको छ। नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा माओवादी जनयुद्धका उपलब्धिको नयाँ दिशा।
माओवादी केन्द्रका सुप्रिमोले अहिले झन् अहिले नयाँ रूप चाहिँ गएकोमा चाहिँ त्यो कम्युनिस्ट आन्दोलनबाट संसदीय राजनीतिमा गएको मैले देखेँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363.
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने आदर्शसहित 2052 साल फागुन 1 गते माओवादीले तत्कालीन सरकार विरुद्ध सशस्त्र युद्ध सुरु गरेको थियो। रुकुमको रडी जेउला, रोल्पाको होलरी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोर्खाको च्याङ्ली स्थित कृषि विकास बैङ्कको कार्यालयमा एकसाथ आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरिएको थियो। झन्डै दशक अघि वृहत्त शान्ति सम्झौता मार्फत राजनीतिको मूलधारमा आएको माओवादी अहिले टुटफुट हुँदै नेकपा एमालेसँग जुटको सङ्घारमा छ। जनयुद्ध दिवसको सन्दर्भमा आफ्नो विश्लेषण सुनाउँदै माओवादी जनयुद्धलाई नजिकबाट अनुभूति गर्नुभएका वाम बुद्धिजीवी नरेन्द्र जङ पिटर।
त्यो कुनै पनि एउटा आन्दोलन विद्रोह र परिवर्तनहरूका लक्ष्यहरू एकाएक पुरा हुन्छन् भन्ने केही जरुरी छैन, तर त्यो लक्ष्य उन्मुख जो नेपालको राज्य सत्ताको चरित्र फेर्नलाई अगाडि बढेको थियो त्यसले केही आंशिक रूपमा सफलता पाएको छ।
सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने त्यो दर्शन सहित जनयुद्ध भयो, अहिले जनयुद्ध विश्राममा हो अथवा त्यो कुनै चरणमा पुगेको छ अहिले?
जनयुद्धको विषयमा एउटा थालनी गर्दाखेरि यसका नेतृत्वले जुन तरिकाले एउटा सोचेका थिए आन्दोलनको विकासका चरणहरू जाँदाखेरि यो रूपहरू फेरिए, त्यसले गर्दाखेरि जनयुद्धलाई चाहिँ के छ भने दीर्घकालीन जनयुद्धलाई चाहिँ जनआन्दोलनसँग जनविद्रोहसँग जोडियो, त्यसो हुँदाखेरि रूपहरूमा फरक हुँदै गएर जुन प्रारम्भिक कालमा जे विषयलाई नाराको रूपमा उठाइएको थियो शान्तिकालसम्म आउँदाखेरि ती नारालाई चाहिँ अर्को रूपमा स्वीकार भएको र अभ्यास भएको मैले देख्छु।
अहिले माओवादी केन्द्र अथवा तत्कालीन नेकपा माओवादीको जनवादको जुन एउटा बाटो थियो त्यो अहिले त्यो छोडिएको हो?
माओवादी भन्ने बित्तिकै एउटै माओवादी केन्द्रलाई मात्रै भनेर भन्नु मिल्दैन होइन, त्यसलाई चाहिँ माओवादीहरूकै बिचमा अब बाबुरामजीले नयाँ शक्ति भनेर जानुभयो, किरणजीले माओवादी क्रान्तिकारी भनेर जानुभएको छ, विप्लवजीले नेपाल कम्युनिस्ट पार्टीका नामबाट जानुभएको छ। अहिले माओवादीको रूपबाट मूलधार आयोजक पहिलो चाहिँ प्रमुख व्यक्ति र यसको प्रमुख स्ट्रक्चर कर्ताको रूपबाट रहेका माओवादी सुप्रिमो माओवादी केन्द्रका सुप्रिमोले अहिले झन् अहिले नयाँ रूप चाहिँ गएकोमा चाहिँ त्यो कम्युनिस्ट आन्दोलनबाट संसदीय राजनीतिमा गएको मैले देख्छु।
जनयुद्ध पछि मुलुकले के पायो के गुमायो जस्तो लाग्छ यहाँलाई?
जनयुद्धले धेरै नेपालको स्थायी समाज जो थियो त्यसमा एउटा जबरजस्ती तरिकाले हस्तक्षेप गर्यो, त्यो हस्तक्षेपले गर्दाखेरि मान्छेमा जागृति आयो, जागृतिले गर्दाखेरि स्वाभिमान म को हुँ के हुँ भन्ने किसिमका स्वाभिमान आए, त्यसलाई तपाईँले थारूमा मधेसमा जनजातिमा मान्छे सुदूर बस्तीहरूमा रहेका जागृत चेतहरूलाई एउटा देख्न सक्नुहुन्छ र मान्छेले आँखा जुदाएर कुरा गर्न शक्ति एउटा नयाँ अवस्थामा आयो। यो एउटा नेपालको अत्यन्तै ठुलो परिवर्तन थियो र राज्य सत्ताको चरित्रमा चाहिँ एकाएक एकदम ठुलो फर्को पारेर विवश भयो काङ्ग्रेसलाई र एमालेलाई राप्रपालाई पनि सहमतिको राजनीतिको अभ्यास गर्दा देश चाहिँ सङ्घात्मक लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष अवस्थाबाट फर्को मार्यो, त्यो राजनीतिक चरित्र नै यसले चाहिँ फेर्नलाई एउटा आधार तयार गर्यो जो कि शान्तिपूर्ण अभ्यासबाट यो अझ अभ्यस्त हुँदै गयो।
संसदीय चरित्रको अहिलेको व्यवस्था परिवर्तन गर्नुपर्ने ठान्नुहुन्छ कि ठुन्न अब तपाईँ?
जहिले पनि कुनै पनि समय र सन्दर्भहरू स्थायी हुँदैनन्, ती परिवर्तनका निरन्तरता रहिरहन्छन् र राजनीति भनेको स्थिर चिजको होइन, समाजका गतिसँगै राजनीतिका चरित्रहरू पनि फेरिन्छन्। संसदीय राजनीति पनि कुनै एउटा ढुङ्गाले लेखेको अक्षरहरू हुँदैनन्, सबै परिवर्तन त एउटा समयको सान्दर्भिकता नै हो नि।
वाम बुद्धिजीवी नरेन्द्र जङ पिटर र निरज गौतम। अब अर्को सन्दर्भ, फागुन एक गते जनयुद्ध दिवसको पूर्व सन्ध्यामा रोल्पामा भएको एक एनसेल टावरमा बम विस्फोट भएको छ। माडी गाउँपालिका छ कोर्चावाङ मिनाहिमामा रहेको टावरमा राति करिब 12 बजे विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय अनुसार विस्फोटमा टावरमा ठूलो क्षति पुगेको छ। मध्यरातमा विस्फोटको ठूलो आवाज आएको र बिहान उठेर विस्फोटको आवाज आएको ठाउँतिर पुगेको हेर्दा टावरमा क्षति भएको देखिएको स्थानीयले बताएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
प्रधानमन्त्री कप 5 अन्तर्राष्ट्रिय महिला भलिबलको तयारी पूरा भएको छ। यही फागुन 3 गतेदेखि नेपालगञ्जमा सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँकी जिल्ला फुटबल सङ्घले जनाएको छ। प्रतियोगिता फागुन 3 गतेदेखि 7 गतेसम्म नेपालगञ्जको कबड हलमा प्रतियोगिता हुनेछ। बङ्गलादेशसहित सहभागी भएको प्रतियोगितामा सहभागी हुने टिम अफिसियल रेफ्री नेपालगञ्ज आउने क्रम सुरु भइसकेको आयोजक सङ्घका अध्यक्ष टिएस ठकुरीले बताउनु भएको छ। सद्भावमा खबर छ, यता खेलकुद संस्कृतिसँग जोडिएको हुन्छ। खेलकुदका प्रतिष्ठित प्रतियोगिताले आयोजक सहरको पहिचान र मौलिकतालाई देखाउने प्रयास गरेको हुन्छ। विश्व खेलकुदमा भएका अभ्यास खेल समाज र संस्कृतिसँग जोडिएको पुष्टि हुन्छ। ब्राजिलमा ओलम्पिक आयोजना हुँदा रियो ओलम्पिकका नामले चर्चित हुने गरेको छ। नेपालमा पनि त्यो अभ्यास हुने गरेका छन्। नेपालले दक्षिण एसियाली खेलकुद गर्दा काठमाडौँ सागको नाममा परिचित हुने गर्दछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यास जस्तै नेपालगञ्जलाई चिनाउने माध्यम बनिरहेको छ खेलकुद। त्यसको अग्रपन्थीमा देखिएका प्रतियोगिता हुन प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल र नेपालगञ्ज गोल्ड कप फुटबल। हरेक वर्ष नयाँ उचाइ थप्दै गएका यी दुई प्रतियोगिताले नेपालगञ्ज सहरको परिचयलाई प्रख्यात गराउने काम गरेका छन्। आजको नागरिकमा कमल खत्रीले खबर लेख्नु भएको छ।
क्रिकेट सहरको परिचय बनाउने क्रममा धनगढीमा पहिलोपल्ट प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ। फागुन 9-14 हुने प्रतियोगिताका लागि तयारी सुरु गरिएको जिल्ला खेलकुद विकास समितिले जानकारी गराएको छ। हिजो क्षेत्रीय रङ्गशालामा गरिएको पत्रकार सम्मेलनमा स्थानीय फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा साबिका 5 विकास क्षेत्र र विभागीय टोली एपिएफ क्लबले भाग लिने जानकारी दियो। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ। कान्तिपुरमा खबर छ।
सुर्खेतका राजनीतिक दलहरूले 6 नम्बर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन्। उनीहरूले भन्सार उद्योग कल कारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिबद्धता जनाएको खबर नागरिकमा छापिएको छ। पश्चिम डायरीमा रेडियोको श्रोताहरूको अपेक्षा
रेडियोबाट हामीले समाचारहरू भयो, गजलहरू भयो, ताजा खबरहरू त्यस्ता कुराहरूलाई सुन्न पाइयोस् जस्तो लाग्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 0185-28011-5-28012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। हिजो 7 विश्व रेडियो दिवस नेपालमा पनि मनाइयो। नेपालमा इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या अहिले 831 पुगेको छ भने नियमित प्रसारण गर्न थालेको रेडियोको संख्या नै झन्डै 650 छ। यसै सन्दर्भमा रेडियोप्रति श्रोताहरूको अपेक्षाका विषयमा सुनौ सर्वसाधारणको प्रतिक्रियासहितको आजको नागरिक आवाज।
मेरो नाम शेरबहादुर बोहरा हो। अहिले तत्कालको यो जेनेरेसनलाई हेर्ने हो भने रेडियोबाट अब सुन्नुको लागि अब मनोरञ्जनका कुराहरू जस्तो अब गीत सङ्गीतहरू होइन, अनि विभिन्न किसिमका जस्तो अब समाजसेवीका त्यस्ता कुराहरू, प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरू स्पेसल अब सुन्न चाहन्छन्।
सुधीर छेत्री हो, नेपालगञ्ज सुर्खेत रोड वार्ड नम्बर 2। रेडियोबाट हामीले समाचारहरू भयो, गजलहरू भयो, ताजा खबरहरू त्यस्ता कुराहरूलाई सुन्न पाइयोस् जस्तो लाग्छ। यहाँको मात्रै नभएर बाहिरका जस्ता कुराहरू, विदेशका भएका घटनाहरू जुन विषयहरूको त्यस्तो ल्याएर त्यस्ता कुराहरूलाई उ गर्नुपर्ने हुन्छ।
प्रभाविका रेडियोबाट सही घटनाहरू जे जस्ता घटनाहरू घट्छन् घटनाको बारेमा सही रिपोर्ट र जनताहरूलाई कस्तो किसिमको उ हुन्छ अब सबै कुरा जानकारी। अब अहिले त रेडियो अब इन्टरनेट सबैको जमाना त छ, तर पनि राम्रो राम्रो सूचनाहरू सुन्न चाहन्छु।
मेरो नाम धनकृष्ण न्यौपाने हो, घर जुम्ला हो। रेडियोबाट हामीले नयाँ नयाँ कुराहरू सुन्न अरू अरू के भएको मानिसलाई पनि त फेरि अरू नयाँ कुरा सुन्न पाउन हामीलाई खुसी लाग्छ र यिनीहरू राज्यको लागि विकासका कुरा छन् अरू अरू कुरा पनि छन् होइन अब जब पुरानो गएको कुरा गरेर नयाँ कुराहरू हामीले सुन्न मन लाग्छ
सुनिल कुमार साहु हो अब बिहानको टाइममा भनौँ न तपाईँको 5 बजेदेखि 6 बजेको बिचमा त्यतिखेर भक्ति गानाहरू बजाइदिए झनै राम्रो हुन्थ्यो अब त्यस्तो अब त्यो आफ्नो सेड्युल मिलाएर कहिले भक्ति गाना कहिले अलिकति रोमान्टिक गीतहरू कहिले आधुनिक लोकदोरीहरू बजाइदिए अलिकति राम्रै हुन्थ्यो भनेर तर सबभन्दा के हुन्छ कि समाचारहरू दिए अलिकति राम्रै हुन्थ्यो भनेर
रणबहादुर साई हो मेरो घर चाहिँ शमशेरगञ्ज हो हामी चाहिँ अब रेडियोबाट कस्तो भन्दाखेरि सबैलाई ज्ञानवर्धक कुराहरू होस् होइन अनि त्यसपछि समाजका सबै बुढापाका यताउता सबैलाई होइन ज्ञानवर्धक यसै गरेर अनि त्यसपछि कस्तो सुन्न चाहन्छ त होइन त्यही अनुसारको
आजको दिनलाई प्रेम दिवसको रूपमा विश्वभरि नै मनाइन्छ नेपाली समाजमा पनि आजको दिनलाई विशेष गरेर युवावर्गले आफ्ना प्रेमी प्रेमिकालाई भेट्ने शुभकामना दिने र उपहार चाट्ने गर्छन् विवाहितहरू पनि आफ्ना श्रीमान श्रीमतीलाई जिस्कदै भए पनि शुभकामना दिन्छन् नेपाली समाजमा बिस्तारै यसले पर्वको रूपमा स्थान पाउन थालेको छ सन्त भ्यालेन्टाइनले सुरु गरेको यो आन्दोलन विश्वभर आज छाएको छ हिन्दू सनातन धर्ममा पनि प्रेमको व्याख्या भएको छ भए नभएको होइन धर्मग्रन्थ गीता उपनिषद सबैमा प्रेमको कुरा गरिएको खबर दैनिक नेपालगञ्जमा छ
एचआइभी संक्रमित आमाबाट जन्मिने प्राय शिशु पनि यसअघि संक्रमित नै हुन्थे चिकित्सकले त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिँदै आउँथे अब परिस्थिति फेरिएको छ औषधि विज्ञान प्रविधिले नयाँ फड्को मारिसक्यो औषधिका कारण संक्रमित आमाले पनि स्वस्थ शिशु जन्माउन सक्ने भएका छन् यही प्रविधि आत्मसात गर्दै बाँकीका 18 संक्रमितले यस वर्ष स्वस्थ बच्चा जन्माएका छन् त्यसका लागि स्थानीय स्वास्थ्य केन्द्रदेखि अस्पतालसम्म कडा निगरानी गरिएको थियो एचआइभी रोकथाम PMTCT कार्यक्रम सरकारले लागू गरेपछि संक्रमितबाट जन्मिने सन्तान स्वस्थ बनेका हुन् गर्भवती महिलाको अनिवार्य एचआइभी परीक्षण गरिन्छ पोजिटिभ पाइए सुरुदेखि अन्तिम चरणसम्म निगरानी गरिँदै आएको छ यता दाङमा घोराहीको मुख्य चोकमा सोमबार अपराह्न विद्यार्थीको एक समूह सडकमै नृत्य देखाउन थाल्यो सुरुमा एकजना त्यसपछि दुईजना तीन चार हुँदै 50 बढी विद्यार्थी सडकमा नाचिरहेको देखेपछि बटुवाको भिडभाड लाग्यो सडकमा त्यस्तो नृत्य किन गरेको होला सबै अचम्मित भए विभिन्न गीतमा लगातार सामूहिक नृत्य गरेपछि अन्तमा भिक्टोरिया कलेजको ब्यानरसहित लागु औषध सेवन नगरौँ भन्ने सन्देशको पर्चा वितरण गर्न थालियो आजको कान्तिपुरमा ठाकुर सिंह थारूले नेपालगञ्जबाट खबर लेख्नु भएको छ
नेपाल टेलिकमका देशभर जिएसएमका 1,65,00,000 र सिडिएमएका 16,00,000 तथा एनसेलका 1,30,00,000 प्रयोगकर्ता छन् तर 3,88,000 जनसङ्ख्या रहेको कर्णाली क्षेत्रमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ हुम्लाका 19 गाउँ टेलिफोन सेवाबाट वञ्चित रहेका छन् भने उपलोन डोल्पाका 3 गाउँपालिका नै टेलिफोनबाट वञ्चित छन् मुगुका बासिन्दाले पनि आफन्तसँग एक कल फोन गर्न दुई दिनसम्म हिँड्नुपर्छ टेलिफोन सेवा उपलब्ध भए बिरामीलाई तत्काल एम्बुलेन्स वा हेलिकप्टर बोलाएर जुम्ला सुर्खेत नेपालगञ्ज वा काठमाडौँ लैजान सकिन्थ्यो तर टेलिफोन नहुँदा कतिपय बिरामीलाई बचाउन सकिएको छैन स्थानीयले गुनासो गरेका छन् संचार र प्रविधिको क्षेत्रमा तीव्र विकास भइरहँदा कर्णालीवासी संचार र प्रविधिको माध्यमबाट वञ्चित छन् नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चाहे जस्तो गति लिन सकेको छैन उपकुलपति नियुक्तिको लामो समय बित्दा पनि नयाँ काम केही सुरु भएको छैन मन्त्री परिषदको असोज 2 गतेको निर्णयले राप्ती उपक्षेत्रीय अस्पताललाई 300 शैयाको बनाउने निर्णय गरिसकेको छ अहिलेसम्म यसको कुनै प्रक्रिया सुरु भएको छैन हालसम्म 50 शैयाकै जनशक्तिले काम गरिरहेका छन् प्रतिष्ठानका लागि आवश्यक जग्गाबारे पनि अहिलेसम्म केही खोजी भएको छैन भएका काममा पनि एकपछि अर्को विवाद र असन्तुष्टि मात्रै आइरहेको छ भदौ 14 गते माओवादी नेता जीवन गौतमलाई प्रतिष्ठानको सहजकर्ताको जिम्मेवारी दिएको थियो तर उहाँले अहिलेसम्म केही काम गर्न पाउनु भएको छैन दुर्गालाल केसीले कान्तिपुरमा खबर लेख्नु भएको छ
कञ्चनपुरको सदरमुकाम भीमदत्त नगरमा प्रथम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ कृषि पर्यटन र ऊर्जा क्षेत्रमा विकास समृद्ध साथ प्रदेशको आधार भन्ने नाराका साथ महोत्सव गरिएको खबर पश्चिम टोडेमा छ
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक
प्रदेश 5 आज मुख्यमन्त्री पाउँदै सभामुखमा माओवादीका पूर्णबहादुर घरती निर्विरोध चयन प्रदेश 7 संसदीय दलका नेता नबन्दा सरकार गठनमा ढिलाइ
बाँकी निकुञ्जले ढुङ्गा रोक्दा स्थानीय तहको आयोजना प्रभावित, सामुदायिक वन मासेर बर्दियामा कवर हल निर्माण, छानबिन सुरु।
नेपालगञ्ज नाकामा अव्यवस्थित सुरक्षा, औचित्यहीन चेक जाँच, कालीकोटको सिमी र फापर काठमाडौँ जाँदै।
र नेपालगञ्जमा हुन लागेको प्रधानमन्त्री कप महिला भलिबलको तयारी पुरा, धनगढीमा पहिलो पटक पिएम कप क्रिकेट हुने, आज प्रेम दिवस।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज फागुन 2 गते बुधबार, फेब्रुअरी 14 तारिक, आज प्रेम दिवस। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।